नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा तपाईंलाई स्वागत छ। म प्रवीण पोखरेल। आज 2079 साल भदौ महिनाको 19 गते आइतबार, भाद्र शुक्ल पक्ष अष्टमी तिथि, तदनुसार सेप्टेम्बर 4 तारीक सन् 2022, नेपाल सम्वत 1142। आज काठमाडौँबाट प्रकाशित राष्ट्रिय दैनिकहरूले विभिन्न प्रसंगलाई मुख्य खबरका रूपमा छापेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष दुरूपयोग हुने गरेको छ। वीर अस्पतालले 1.5 करोड़ रूपियाँमा खरिद गरेको डेन्टल ल्याब 2 महिनादेखि अलपत्र परेको छ। 32 वर्षमा 6 जना विरूद्ध महाभियोग लगाइएको छ। संसदको कटघरामा जबारा मात्र उपस्थित भएका छन्। पहिरोले गाउँ नै उठीवास लागेको छ र यो यसमा चाहिँ सरकारको ध्यान जान सकेको छैन। आज काठमाडौँबाट प्रकाशित राष्ट्रिय दैनिकहरूले मूलत नै प्रसंगलाई मुख्य खबरका रूपमा छापेका छन्। बढ़ो विशिष्ट कक्षको दुरूपयोग गोर्खापत्रले मुख्य खबर बनाएको छ। कार्यक्रमको शुरूमा हामीले यही प्रसंग लिएका छौं। भन्सुन चिन्जानका आधारमा पहुँचवालाबाट विशिष्ट व्यक्तिलाई आमन्त्रण गर्ने र त्यसैको आड़मा विशिष्ट कक्ष दुरूपयोग बढ़ेको छ। गत जेठको अन्तिमदेखि भदौ 17 दुई महिनामा यस्तै 2 घटना सार्वजनिक भएका छन्। यी सार्वजनिक भएका ठूला घटना मात्र हुन्। गोर्खापत्र दैनिक अगाडि लेख्छ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अधिकारी आफूहरूले सम्हाल्नै गाह्रो हुने गरी विशिष्ट कक्ष प्रयोगका लागि अनुमति माग भई आउने गरेको बताउँछन्। यस्ता घटनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थामाथि नै प्रश्न उठ्ने गरेको छ। शुक्रबार मात्र उक्त विशिष्ट कक्ष प्रयोग गरी एक अभियुक्त फरार भए। फरार गराउन संवैधानिक आयोगका अध्यक्ष नै संलग्न भएको सार्वजनिक भएको छ। संयुक्त अरब इमिरेट्स यूएई अरब संसदका उपाध्यक्ष अरब मोहम्मद अल यामाही सहित 3 संसदको टोली शुक्रबार नेपाल भ्रमणमा आएको थियो। मुस्लिम आयोगको निमन्त्रणामा आएको टोलीमा सुनसरीका रिजवान आलमले विशिष्ट कक्ष प्रयोग गरेको पुष्टि भएको छ। त्यसक्रममा आलमको 0632412 नम्बरको पासपोर्ट चेक जाँच गर्दा फरार अभियुक्त खुलेपछि भीआईपी कक्षबाट बाहिरिन नागरिक उड्डयन कार्यालयले रोक लगाएको थियो। तर त्यसअघि नै अध्यक्ष अन्सारीको गाड़ीमा बसेर आलम फरार भइसकेको प्रहरीले जनाएको छ। दाउद हुसेनको मुद्दामा फरार रहेका आलमलाई पक्राउ गर्न इन्टरपोल मार्फत नोटिस समेत जारी भएको थियो। दाउद हुसेनका छोरालाई डाक्टर पढ़ाउने भन्दै 1.68 करोड़ ठगेको मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ। विशिष्ट कक्षबाट भागेका उनलाई प्रहरीले नक्सालस्थित होटल मेरिएटबाट शुक्रबार राति नै पक्राउ गरेको छ। यसैबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फरार आरोपी भगाइएको बारे सत्य तथ्य पत्ता लगाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले 5 छानबिन समिति गठन गरेको छ। बढ़ो विशिष्ट कक्षको दुरूपयोग गोर्खापत्रले मुख्य खबर बनाएको छ। पर्यटक बन्न बैंक ब्यालेन्स, यो खबर कान्तिपुरको अग्रपृष्ठमा छापिएको छ। मानव तस्करी नियन्त्रणको बहानामा सरकारले सर्वसाधारणलाई पर्यटक भिसामा विदेश घुम्न निरुत्साहित गर्ने कार्यविधि जारी गरेको छ। पर्यटक भिसामा विदेश जान वार्षिक करयोग्य आमदानी 4 लाख र विदेश जाँदाका बखत बैंकमा 2 लाख रूपियाँ मौजदात हुनुपर्ने, सरकारलाई कर तिरेको प्रमाण पेश गर्नुपर्ने, भारत मलेसिया र खाड़ी बाहेक अरू थप 2 देश घुमेको हुनुपर्ने, हवाई टिकट काट्नु अघि अध्यागमन विभागबाट स्वीकृति लिनुपर्ने लगायत शर्त राखेर गृह मन्त्रालयले पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्था सम्बन्धी कार्यविधि 2079 स्वीकृत गरेको हो भन्दै कान्तिपुरले अग्रपृष्ठमा समाचार बनाएको छ। भीरले 1.5 करोड़मा खरिद गरेको डेन्टल ल्याब 2 अलपत्र छ। यो खबर नयाँ पत्रिकाले मुख्य खबरका रूपमा छापेको छ। विपन्न नागरिकको घुइँचो लाग्ने देशकै जेठो सरकारी अस्पताल भीरमा 2 अघि खरिद गरिएका 1.5 करोड़का डेन्टल ल्याबका सामग्री ग्यालरीमै अलपत्र छन्। आवश्यक ठाउँ व्यवस्थापन नहुँदा ल्याब सञ्चालन गर्न नसकिएको अस्पतालको भनाइ छ। तर ठाउँ नै व्यवस्थापन नगरी हतारमा किन सामान खरिद गरियो भन्ने प्रश्नको अस्पतालका निर्देशक भूपेन्द्र बस्नेतले जवाफ दिनुभएन। ल्याब सञ्चालन गर्न अझै कति समय लाग्छ भन्नेबारे पनि उहाँले बताउनु भएन। ल्याब फिट गर्न जनशक्ति र ठाउँ अभाव छ, त्यसैले अहिले थन्काएर राख्नु परेको छ। बस्नेतले भन्नुभयो, ल्याब फिट गर्ने प्राविधिक खोजिरहेका छौं। सकेसम्म चाँडो ल्याब सञ्चालनमा ल्याएर बिरामीलाई सेवा दिन्छौं। अस्पताल प्रशासनका उपसचिव सागर मिश्रले पेइङ वार्डलाई नयाँ भवनमा सारेर त्यहाँ डेन्टल ल्याब राख्ने तयारी गरेको बताउनुभयो। वीरमा अहिले 20 डायलिसिस मेसिन सञ्चालनमा छन्। दैनिक 60 जनाले सेवा दिँदै आएका छन्। तर शुक्रबारसम्मको तथ्याङ्क अनुसार 50 जना बिरामीले डायलिसिसका लागि नाम टिपाएर पालो कोरिरहेका छन्। यही भीड़ व्यवस्थापन गर्न वीरले स्वास्थ्य सेवा विभागसँग थप डायलोसिस मेसिन माग गरेको थियो। विभागले 1,86,38,000 पर्ने 10 मेसिन दियो पनि तर एक महिनासम्म जडान नै गरिएको छैन। पुरानो भवनको ग्यालेरीमा थन्काइएको छ। डायलोसिसको पालो कुरेका मिर्गौला बिरामी भने तड्पिरहेका छन्। अरू अस्पतालमा पालो नपाएपछि हामी वीरमा आयौं तर यहाँ पनि ठाउँ पाइएन। ललितपुर हरिसिद्धिबाट दाईलाई डायलिसिस गराउन वीर आएका भूपाल महर्जनले भने अब ऋण जुह गरेर भए पनि निजीतिर जानु पर्ला, ज्यान त जोगाउनै पर्यो। वीरका मेडिकल स्टोर इन्चार्ज टीकाराम पनेरूका अनुसार नयाँ 10 मेसिन जडान गर्ने हो भने दैनिक थप 30 जना बिरामीको डायलिसिस गर्न सकिन्छ। वीरले मागेपछि डायलिसिस मेसिन दिएका हौं, किन प्रयोग गरिएन अनुगमन गर्ने? स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर दिपेन्द्र रमन सिंहले बताउनु भएको छ। नयाँ पत्रिकाले छापेको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ़ बुटवल सड़क खण्ड विस्तार आयोजनामा समयमै काम नगर्ने निर्माण कम्पनीको अवधि 1 थपिएको छ। यो खबर गोर्खापत्रले छापेको छ। अग्रपृष्ठमा नारायणगढ़ बुटवल सड़क विस्तार आयोजनाका प्रमुख रमेश दृष्टिले गत साउनको 23 गतेदेखि लागू हुने गरी 386 दिनका लागि आयोजनाको म्याद थपिएको जानकारी दिनुभयो। गत साउन 22 गते सम्पन्न हुनुपर्ने आयोजनाको भौतिक प्रगति 18% छ। 42 महिनाभित्र सम्पन्न गर्ने गरी यो सड़क विस्तारका लागि 2075 माघमा नेपाल सरकार र चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन बीच सम्झौता भएको थियो। सम्झौता अनुसार 2079 साउनभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो तर समयमा काम नगर्ने ठेकेदारलाई कार्यवाही गर्नुको सट्टा अवधि किन थप गर्नु पर्यो भन्ने जिज्ञासामा उहाँले COVID-19 को महामारीका कारण समयमा काम हुन नसक्दा म्याद थपिएको बताउनुभयो। नारायणगढ़ बुटवल सड़क खण्ड कोविड देखाएर म्याद थप 42 महिनाभित्र सम्पन्न गर्ने गरी यो सड़क विस्तारका लागि 2075 माघमा नेपाल सरकार र चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन बीच सम्झौता भएको थियो, गोर्खापत्रले छापेको छ। अब अन्य प्रसंगहरू, राजनीतिक प्रसंग। प्रत्यक्षबाट किन पछि हटे निधि, नागरिक दैनिकले अग्रपृष्ठमा समाचार बनाएको छ। सरकारको नेतृत्व गरेको नेपाली कंग्रेस प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सत्ता गठबन्धनका अन्य दलसँग तालमेलको गृह कार्यमा जुटेका बेला पार्टीका प्रभावशाली नेता विमलेन्द्र निधिले समानुपातिकतर्फ बस्ने निर्णय गर्नुभएको छ। माओवादी केन्द्र सहितका राजनैतिक दलसँग चुनावी तालमेल गरेर जाँदा कंग्रेसका अधिकांश नेता चुनाव जित्नेमा ढुक्क जस्तै देखिएका बेला निधिले भने प्रत्यक्षतर्फ उम्मेद्वार नबन्ने निदो गर्नुभएको छ। यो खबर नागरिकले अग्रपृष्ठमा छापेको छ। पार्टी निर्देशन अनुसार क्षेत्र र जिल्लाबाट धमाधम उम्मेद्वार सिफारिश भइरहेका बेला निधिको गृह जिल्ला धनुषाबाट उहाँको नाम प्रत्यक्षतर्फ आएन। 2074 सालको निर्वाचनमा धनुषा 3 तत्कालीन राष्ट्रिय जनता पार्टी राजपाका नेता राजेन्द्र महतोसँग पराजित हुनुभएका निधि अहिले सोही क्षेत्रबाट समानुपातिकमा सिफारिश हुनुभएको छ। माओवादी केन्द्र सहितका राजनैतिक दलसँग चुनावी तालमेल गरेर जाँदा कांग्रेसका अधिकांश नेता चुनाव जित्नेमा ढुक्क जस्तै देखिएका छन्। यो बेला निधिले भने प्रत्यक्षतर्फ उम्मेद्वार नबन्ने निदो गर्नुभएको छ। कांग्रेस शीर्ष तहबाट समानुपातिक रोजेर निवेदन दिने निधि पहिलो नेता हुनुहुन्छ। गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई आधार मान्ने हो भने धनुषा 3 कांग्रेसको मत 22,428 रहेको छ। यस्तै एमालेको मत 17,000 तथा लोसपा र जसपाको 8,000 आसपास छ। तर पनि निधिले समानुपातिक कोटा रोज्नु भएको छ, नागरिक दैनिकले छापेको छ। यसैबीच गठबन्धनभित्र सीट बाँडफाँड सहमति नजिक पुग्यो भन्दै नेपाल समाचार पत्रले अग्रपृष्ठमा समाचार बनाएको छ। आगामी मक्सिर 4 हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेलमा जुटेका सत्तारूढ़ गठबन्धनबीच सीट बाँडफाँडको सहमतिका लागि प्रयास भइरहेको छ। गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कंग्रेसले 84 सीट लिएर सहयात्री दलहरूलाई 81 सीट छाड्ने गरी सीट बाँडफाँडमा सहमतिको प्रयास भइरहेको छ। सीट बाँडफाँडको विषयमा अझै आधिकारिक धारणा आउन बाँकी नै रहे तापनि छलफल करिब सहमति नजिक पुगेको कांग्रेसका केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिनुभयो भन्दै नेपाल समाचार पत्रले यो प्रसंगलाई मुख्य खबरका रूपमा छापेको छ। रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालु कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि कार्यक्रममा फेरि स्वागत छ। अब पत्र पत्रिकामा छापिएका अन्य बाँकी प्रसंगहरू। निष्पक्ष निर्वाचनको व्यवस्था मिलाइएको छ, प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई हो यो, गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कंग्रेस नेतृत्वको सरकारले आगामी निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै व्यवस्था मिलाइसकेको बताउनु भएको छ। संघीय तथा प्रदेशको निर्वाचनमा प्रजातन्त्रवादी चिकित्सकको भूमिका विषयमा हिजो आयोजित अन्तर्क्रियामा प्रधानमन्त्री देउवाले नेपालको स्वास्थ्य सेवालाई विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने गरी अघि बढ़ाउन आगामी निर्वाचनपछि नेपाली कंग्रेसको नेतृत्व को सरकार आवश्यक भएको पनि बताउनुभयो। उहाँले भन्नुभयो, चिकित्सकको सेवा र पेशालाई थप मर्यादित, गुणस्तरीय तथा व्यवस्थित बनाउन सरकारवाला बीच सहकार्य एवं संवाद जरूरी छ। मुलुकको चिकित्सा, शिक्षा तथा स्वास्थ्य सेवालाई अघि बढ़ाउने नीति तथा कानून तर्जुमा गर्दा चिकित्सा क्षेत्रका विज्ञहरूको सल्लाह सुझाव प्राथमिकतामा राखिने बताउँदै प्रधानमन्त्री देउवाले स्वास्थ्य सेवालाई आगामी दिनमा थप सहज, गुणस्तरीय र बढ़ीभन्दा बढ़ी जनताको पहुँचमा पुर्याई स्वदेशमै सेवा सबै किसिमको रोगको निदान तथा उपचार गर्ने प्रणाली विकास गर्न सरकार लागिरहेको बताउनुभयो। स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकताका विषय भएको र संविधानले स्वास्थ्यको हकलाई मौलिक हक अन्तर्गत समावेश गरेको हुँदा प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता गरेको पनि उहाँले बताउनुभयो, गोर्खापत्रले छापेको छ। बत्तीस वर्षमा छ जना विरूद्ध महाभियोग, संसदको कटघरामा जबरा मात्र, नागरिकको खबर हो यो। मुलुकमा 2046 सालमा भएको राजनैतिक परिवर्तनपछिका 32 वर्षमा 6 जना विरूद्ध महाभियोग लगाइए पनि संसदीय प्रक्रियाको सामना भने चोलेन्द्र शमशेर जबराले मात्र गर्नुभएको छ। उहाँले संसदको महाभियोग सिफारिश समितिमा उपस्थित भएर आफूमाथि लगाइएका आरोपको सफाई दिइरहनु भएको छ। बहुदलीय प्रजातन्त्र पुनर्वहालीपछि 2047 सालमा बनेको संविधानले संवैधानिक आयोग र न्यायपालिकाका पदाधिकारीमाथि महाभियोग लगाउन सक्ने व्यवस्था गरेको थियो। त्यो व्यवस्था त्यसपछि बनेका संविधानमा पनि संविधानबाट 2072 जारी संविधानमा पुरानो व्यवस्था कायम गर्दै राष्ट्रपति, उपराष्ट्रपति विरूद्ध समेत महाभियोग लगाउन सक्ने प्रावधान थपिएको छ। तर अहिलेसम्म महाभियोगको तीर न्यायालयतिर नै बढ़ी सोझिएको देखिन्छ। संघीय संसदको एक रिपोर्ट अनुसार 2046 सालको राजनैतिक परिवर्तनपछि दर्ता भएका महाभियोग प्रस्ताव मध्ये चारवटा प्रधान न्यायाधीश, एउटा न्यायाधीश र एउटा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त विरूद्ध छन्। अहिलेसम्म दर्ता भएका महाभियोग प्रमाणित हुन भने सकेका छैनन्। तर संवैधानिक व्यवस्थामा टेकेर सांसदले प्रधान न्यायाधीशदेखि संवैधानिक आयोगका पदाधिकारी विरूद्ध महाभियोग प्रस्ताव ल्याउन छाडेका छैनन्। त्यसको पछिल्लो श्रृंखला प्रधान न्यायाधीश हाल निलम्बित जबरा हुन्। जबरा विरूद्ध 2078 फागुन 1 संसदमा महाभियोग प्रस्ताव दर्ता गरिएको हो। अहिले उनले संसदको महाभियोग सिफारिश समितिमा उपस्थित भएर यसको सामना गरिरहेका छन्। अहिलेसम्म दर्ता भएका महाभियोग प्रमाणित हुन भने सकेका छैनन्। तर संवैधानिक व्यवस्थामा टेकेर सांसदले प्रधान न्यायाधीशदेखि संवैधानिक आयोगका पदाधिकारी विरूद्ध भने महाभियोग प्रस्ताव ल्याउन छोडेका छैनन्, नागरिकले मुख्य खबर बनाएको छ। अब देउडाको प्रसंग। देउडामा झुम्मियो टुडी खेल, यो प्रसंग गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ, थलारी राजाको सेरो उदो केरो केरो भेट भयो मौसर मौसरले आज माया लाग्यो थेरो। यस्तै देउडा भाका गाउँदै सुदूरपश्चिम घर भई हाल राजधानीमा बसोबास गर्दै आएका सुदूरपश्चिमेली सर्वसाधारणदेखि मन्त्रीसम्म मिलेर गौरा पर्व धूमधामका साथ मनाएका छन्। काठमाण्डुको टुडीखेलमा गौरा पर्वका अवसरमा हिजो प्रशंसा संरक्षण समूहको आयोजनामा भएको कार्यक्रममा सुदूरपश्चिमका मांगल सांस्कृतिक फाग तथा देउडा नाचका साथै विभिन्न सांस्कृतिक झाँकीको प्रस्तुतिसँगै युवादेखि वृद्ध वृद्धासम्म रमाए। महिला युवा नेता वृद्ध वृद्धा समेत गोलबद्ध भई गौरा पर्व जस्ता संस्कृति बचाउने प्रतिबद्धता पनि जनाएका छन्। विदेशीका आफन्तजन घर फर्कने अवसरका रूपमा यो पर्वलाई मानिँदै आएको छ। परिवारजनको भेटघाटको पर्वमा पर्वका रूपमा पनि लिइने गौरा पर्व विशेष कार्यक्रममा विभिन्न पेशा व्यवसाय गर्न स्वदेश तथा विदेशमा रहेका दाजुभाइ तथा आफन्तले भलाकुसारी तथा दुःख सुख बाँडचुड गरेका छन्। कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडु, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुंवर, पूर्व उप प्रधानमन्त्री भीम रावल, पूर्व मन्त्री रमेश लेखक, पूर्व मन्त्री चन्द्रदेव जोशी लगायतका नेता सुदूरपश्चिमबाट राजधानीमा आएर विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिसँग दुःख सुख साटासाट गर्न भ्याए। सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा ऐतिहासिक एवं पौराणिक महत्व बोकेको मौलिक पर्वका रूपमा मनाइने गौरा पर्वलाई पछिल्लो समय काठमाण्डुमा विशेष रूपमा मनाउन थालिएको छ। भारत उत्तराखण्डको कुमाऊ गढ़वालमा तथा बसाई सराईसँगै यो पर्व युरोप अमेरिकामा पनि नेपाली समाजले मनाउने गरेका छन्। देउडामा झुम्बियो टुडी खेल गोर्खापत्रले छापेको छ। अब आजका पत्र पत्रिकाले छापेका सम्पादकीयहरू हेरौं। विभिन्न प्रसंगमा सम्पादकीय छापेका छन् पत्र पत्रिकाले। कृषिमा क्रान्ति जरूरी भन्दै अन्नपूर्ण पोस्टले सम्पादकीय छापेको छ। निर्वाचन आएपछि मात्रैको गाउँ दौड़ा आलोचित शीर्षकमा राजधानीले छापेको छ भने शैक्षिक सुधारको बहस शीर्षकमा गोर्खापत्रले सम्पादकीय छापेको छ। कक्षा 12 विद्यालय तहको अन्तिम खुड्किलो हो, यसले विद्यार्थीलाई उच्च शिक्षाको ढोका खोल्छ। शुक्रबार कक्षा 12 को परीक्षाफल सार्वजनिक भयो। सार्वजनिक नीति अनुरूप जम्मा 48% मात्र समग्र रूपमा उत्तीर्ण भएका छन्। गत जेठ 16 गतेदेखि 25 गतेसम्म सञ्चालन भएको कक्षा 12 को परीक्षामा नियमित ग्रेड वृद्धि तथा आंशिक समेत गरेर झण्डै 4,00,000 विद्यार्थी सामेल भएका थिए। शुक्रबार सार्वजनिक नतिजा अनुसार झण्डै 58,000 विद्यार्थी अघिल्लो चरणको अध्ययन अर्थात स्नातक तहको अध्ययन गर्न सक्षम हुने छैनन्, साथै उनीहरूले ग्रेड वृद्धि सम्बन्धी परीक्षामा समेत सहभागी हुन पाउने छैनन्। सार्वजनिक यो नतिजाले मुलुकको पठन पाठनको अवस्थाका सम्बन्धमा गम्भीर चिन्ता र चासो उत्पन्न गरेको छ। छलफल र बहसको नयाँ श्रृंखला नै आरम्भ गर्नुपर्ने आवश्यकता आउँदैआएको छ, गोर्खापत्रले सम्पादकीयमा उल्लेख गरेको छ। कान्तिपुरले पनि यसै प्रसंगलाई सम्पादकीयमा छापेको छ। विद्यालय शिक्षाको झनझन घिर्दो स्तर शीर्षकमा आधाभन्दा बढ़ी विद्यार्थी उच्च शिक्षा पढ़न असुरक्षित हुने गरी विद्यालय शिक्षाको अन्तिम परीक्षा कक्षा 12 को नतिजा आउनु हाम्रो शिक्षा प्रणालीको विरूप तस्विरको एक झलक हो। 3,63,008 जनाले परीक्षा दिएकोमा शुक्रबार प्रकाशित नतिजा अनुसार 1,74,598 जना मात्र उच्च शिक्षा प्रवेशका निम्ति योग्य ठहरिएका छन्। बाँकी 1,88,410 जना अर्थात 52% विद्यार्थी नन ग्रेडिङ एनजीमा परेका छन्, अर्थात उनीहरूले प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा 35% अंक प्राप्त गरेका छैनन्। यी मध्ये पनि 30% त अर्को वर्ष मात्रै पुनः परीक्षा दिने योग्य छन्। 70% मात्र आगामी महिना हुने ग्रेड वृद्धि परीक्षा दिने अवसर पाउनेछन्। माध्यमिक तह टुंग्याउने यो नतिजाले हाम्रो विद्यालय शिक्षाको दशा र दिशा दुवै बताउँछ अनि भविष्यको नेपालप्रति चिन्ता जगाउँछ, कान्तिपुरले सम्पादकीयमा उल्लेख गरेको छ। पत्र पत्रिकाले छापेका सम्पादकीयपछि अब अन्य बाँकी प्रसंगहरू। बाबुआमालाई अलपत्र पारे, सम्पत्तिमा हक दावी नलाग्ने भएको छ। यो खबर नागरिक दैनिकले छापेको छ। आफ्ना बाबुआमा तथा परिवारका ज्येष्ठ नागरिकलाई अलपत्र पारे उनीहरूको सम्पत्तिमा हकवालाले दावी गर्न नपाउने कानूनी व्यवस्था भएको छ। भदौ 5 गते राजपत्रमा प्रकाशित ज्येष्ठ नागरिक सम्बन्धी पहिलो संशोधन ऐन 2079 यस्तो व्यवस्था गरिएको छ। 2063 सालमा जारी स्थानीय तहले ज्येष्ठ नागरिकको परिवारका सदस्य, नातेदार वा हकवालाको पालन पोषण तथा हेरचाह नगरेको वा पालन तथा हेरचाह गर्ने अन्य हकवाला वा नातेदार नभई अलपत्र अवस्था रहेको ज्येष्ठ नागरिकलाई हेरचाह गर्ने व्यवस्था मिलाउनु पर्नेछ। त्यसरी पालन पोषण तथा हेरचाह नगरिएका त वा अलपत्र अवस्थामा रहेका ज्येष्ठ नागरिकको जायज यथा वा अंश भाग भएमा स्थानीय तहले आफ्नो स्वामित्वमा लिई ज्येष्ठ नागरिकको हकितका लागि परिचालन गर्नेछ संशोधित ऐनमा उल्लेख छ। ऐन अनुसार कुनै पनि व्यक्तिले आफ्ना ज्येष्ठ नागरिकलाई पालन पोषण नगरेको सम्बन्धमा स्थानीय तहमा उजुरी परे स्थानीय तहमा रहने न्यायिक समितिले ज्येष्ठ नागरिकका नाममा रहेका चल अचल सम्पत्ति पालन पोषण तथा हेरचाह गर्ने नातेदार र हकवालाको जिम्मा लगाउन समेत सक्नेछ। नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। सरकारले 1200 मेगावाटको जलाशयुक्त बुढ़ी गण्डकी जलविद्युत आयोजना निर्माण गर्न बुढ़ी गण्डकी जलविद्युत पब्लिक लिमिटेड कम्पनी दर्ता गरेको छ। यो खबर आजका पत्र पत्रिकाले छापेका छन्। कम्पनी रजिष्ट्रारको कार्यालयले शुक्रबार कम्पनी दर्ता भएसँगै सो कम्पनीको दर्ता प्रमाणपत्र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयलाई प्रदान गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवाल बुढ़ी गण्डकी जलविद्युत पब्लिक कम्पनी दर्ता भएसँगै लामो समय सुस्ताएको आयोजना फेरि झुर्मुराएको बताउनुहुन्छ। आयोजना कसले निर्माण गर्ने र कुन मोडालिटीमा निर्माण गर्ने टुंगो नलाग्दा आयोजना धेरै समय सुस्ताएको थियो। उहाँले भन्नुभयो जग्गा प्राप्ति र अरू काम त भइरहेको थियो, निर्माणको मुख्य काम शुरू भएको थिएन। पब्लिक लिमिटेड कम्पनी दर्ता भएसँगै अब आयोजना निर्माण हुने कि नहुने भन्ने दोधारको अन्त्य समेत भएको छ। बुढ़ी गण्डकी जलविद्युत आयोजना निर्माण गर्न कम्पनी दर्ता नागरिक दैनिकले छापेको छ। विदेशी मुद्राको संचितमा सुधार आउन थालेपछि सरकारले 5 महिनासम्म महँगा वस्तु आयातमा लगाइरहेको प्रतिबन्ध केही खुकुलो बनाएको छ। यो खबर नयाँ पत्रिकामा छ। 10 किसिमका वस्तुमा लगाउँदै आएको प्रतिबन्ध मध्ये 6 किसिमका वस्तुको आयात खुल्ला भएको छ। मदिरा, गाड़ी, स्मार्टफोन र मोटरसाइकल माथिको प्रतिबन्धलाई यथावत नै राखिएको छ, तर यी 4 किसिमका वस्तुको आयातमा मात्रै कड़ाई गर्दा विदेशी मुद्राको संचित क्षयीकरणलाई खासै रोकथाम गर्न नसकिने तथ्यले देखाएको छ। यस्तो व्यवस्थाले राज्यकोषमा पुग्ने क्षतिको आँकड़ा अझ दोब्बर पुग्ने देखिएको छ। आयात प्रतिबन्धले विदेशी मुद्रा संचितमा नगर्ने योगदान, राजस्वमा प्रतिकूल प्रभाव नयाँ पत्रिकाले छापेको छ। कोविड महामारी शुरू हुँदा 15,25,000 संख्यामा रहेका बैंकका ऋणी अहिले 18,00,000 नागेका छन्। 2076 चैत मसान्तदेखि 2079 असारसम्म 3,03,300 संख्यामा ऋणी थपिएका हुन्। बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनेको संख्या क्रमशः बढ़न थालेको छ। कोविड अघि भने कुल ऋणीको संख्या 12,69,000 रहेको थियो। अन्नपूर्ण पोस्टले छापेको खबर हो यो। नेपाल राष्ट्र बैंकका प्रवक्ता डाक्टर गुणाकर भट्ट पछिल्लो 2 वर्ष ऋण लिनेको संख्या बढ़ेको बताउनुहुन्छ। 18,00,000 नागे ऋणी अन्नपूर्ण पोस्टले छापेको छ। पत्र पत्रिकाले छापेका यिनै सामग्रीहरूसँगै हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं। अब यसपछि अन्तरसंवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। प्राविधिक साथी उत्तम पाण्डेलाई धन्यवाद। म प्रवीण पोखरेल विदा हुन्छु। नमस्कार।